आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
उधार करनी
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा यहाँ सबैलाई मेरो जयमसी साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययनको क्रममा हितोपदेश 15 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यो अध्यायले असल र खराबको भिन्नता देखाउँछ। सबभन्दा पहिले जिब्रोको भूमिकाको जोर दिन्छ, त्यसपछि हृदयको। त सबभन्दा पहिले हामी देख्नेछौ जिब्रो। हितोपदेश 15 अध्याय 1 पदमा लेखिएको छ, नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रिस उठाउँछ। हजुर, मलाई निश्चय छ कि यो हितोपदेशमा तपाईँको मनमा दिमागमा आउने व्यक्तिहरू निश्चय नै अविगल र नाबाल हुन्। हामी धेरै हितोपदेशहरू देखिसकेका छौं जुन यी दुई व्यक्तिहरूको निम्ति लागू छ। अभिज्ञल सुन्दरी प्रिय पत्नी र स्त्री थिइन्। तिनको पति नाबाल मूर्ख थिए तर धेरै धनी। कसैले सुन्दर र पशु ब्युटी एण्ड बिस्ट नामक पुस्तक लेखेथे, अनि यो नाबाल र अभिज्ञलको कथा हो। अभिज्ञल सुन्दरी थिइन् र नाबाल चाहिँ पशु। तपाईलाई यादै होला, जब अभिज्ञलले सुनिन् कि तिनको पति नाबालले दाउद कहाँ बेइज्जतको अपमानको उत्तर पठाए, जसले नाबालको भेडा बाख्राहरूको रेखदेख गरेका थिए, अभिज्ञल हतार हतार दाउदको निम्ति प्रशस्त खानेकुरा भोजन तयार गर्न आज्ञा गरिन्। त्यसपछि अभिज्ञल दाउदलाई भेट्न गइन् र उसको सामने निहुरिन्। तिनले थाहा पाइन् कि उनी नै भविष्यका राजा थिए र तिनले उससँग अति नै मिठो वचनले बोलिन्। तिनले मिठो जवाब दिन् र यसले दाउदको क्रोध शान्त गर्यो। अर्कोतिर नमिठो कटु वचनले रिस उठाउँछ, जुन निश्चय नै नाबालको सम्बन्धमा सत्य थियो। हजुर, तपाईँ यसको बारेमा पूरा शास्त्रभरि धेरै उदाहरणहरू देख्न सक्नुहुन्छ। हामी पत्ता लगाउँछौं कि प्रभु येशु स्वयंले फरिसीहरूलाई अति नै कठोर वचनमा हपार्नुभयो। त्यहाँ कहिले निश्चित मानिसहरूसँग उचित समय छ कठोर वचनको प्रयोग गर्न आवश्यक, अनि येशु ख्रिष्टले त्यही गर्नुभयो। तर यो कुराको ध्यान दिनुहोस्, वा ती मानिसहरूसँग अति नै दयालु, कृपालु र अनुग्रही हुनुहुन्थ्यो जसलाई अनुग्रहको आवश्यक थियो। उसले पापमा हुने स्त्रीलाई भन्नुभयो, न म तिमीलाई दोष दिन्छु, जाऊ र अबदेखि पाप नगर। ओ, तिनलाई यस्तो वचन बोल्ने कुरा कति कृपालु, दयालु कुरा हो। यसरी हामी यसको उदाहरण शास्त्रमा पटक पटक पाउँछौ। त्यहाँ अति नै दयालु, नरम, मिठो जवाबको समय छ, अनि उही समयमा त्यहाँ कठोर र कड़ा हुन आवश्यकताको समय पनि छ। 20 पदमा दुई पदमा लेखिएको छ, बुद्धिमानको जिब्रोले ज्ञानको तारीफ गर्छ, तर मूर्खको मुखले मूर्खताकै ओइरो लाउँछ। मित्र, फेरि हामी जिब्रोतिर आएका छौं। म यो कुरा पटक पटक दोहोर्याउँछु जुन मैले पहिले पनि भनिसकेको छु। मद्यपानको दुरूपयोगको बारेमा भन्दा जिब्रोको दुरूपयोगको बारेमा धेरै कुरा बाइबलमा भनिएको छ। यसको मतलब यो होइन कि हामी मद्यपानलाई निन्दा गर्दैनौ। हजुर, म विश्वास गर्छु कि हाम्रो मुलुकमा मात्र होइन, विश्वको प्राय धेरै राष्ट्रमा सबभन्दा ठूलो श्राप नै मद्यपान हो। परमेश्वरको वचनले निश्चय नै कठोर गरेर मद्यपानको निन्दा गर्दछ। मित्र, त्यो सानो जिब्रोले मानिसहरूलाई भन्दछ कि तपाईँ वास्तवमा को हुनुहुन्छ। जिब्रो अति नै खतरनाक साधन अंग हो। यसलाई यदि राम्ररी उचित रूपमा प्रयोग नगरे यो अति नै भयानक कुरा हो, जसले आफ्नै साथै हजारौंको जीवन बर्बाद गर्छ। भनिएको छ 3 पदमा, परमप्रभुको नजर सर्वत्र रहन्छ, दुष्ट र असल दुवैमाथि उहाँ नजर राख्नुहुन्छ। मित्र, तपाईँ यता उता हेर्न सक्नुहुन्छ र यो सोच्नुहोला, कसैले तपाईँलाई हेरिरहेको छैनन्। अरू त के तपाईँको पत्नी, पति वा परिवारमा कसैले नहेरिरहेको हुन सक्छ, तर परमेश्वरले तपाईँलाई हेरिरहनु भएको छ। परमेश्वरले तपाईँलाई हेर्नुहुन्छ, देख्नुहुन्छ। तपाईँ र मेरो जीवन परमेश्वरको सामने खुला पुस्तक हो। यहाँ पृथ्वीमा जुन गोप्य पापहरू हामी गर्छौं त्यो स्वर्गीयमा खुला देखिने कलंक हो। भनिएको छ 4 पदमा, निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्मालाई आघात पुर्याउँछ। यहाँ फेरि जिब्रोको कुरा छ। यसले हामीलाई धेरै समस्या र कठिनाईहरूमा हाल्न सक्छ, अनि उही समयमा यसले हामीलाई धेरै कठिनाईहरू र समस्याहरूबाट बाहिर पनि निकाल्न सक्छ। यो आशिष साथै श्राप हुन सक्छ। पाँच पदमा लेखिएको छ, मूर्खले आफ्नो बाबुको ताड़नालाई लत्याउँछ, तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ। मित्र, हितोपदेशको पुस्तकमा शिक्षा र अर्थी खुल्ने बारेमा धेरै कुरा भनिएको छ। अनि छ पदमा लेखिएको छ, धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाईले दुःख ल्याउँछ। यो भिन्नता देखाउने कुराले भौतिक सम्पत्तिहरूसँग व्यवहार गरिरहेको छैन। धर्मीको घरमा हुने धन सम्पत्तिमा यी कुराहरू हुन्, जस्तै आनन्द, हर्ष, शान्ति, प्रेम, सहानुभूति, सान्त्वना, अद्भुत सम्पत्तिहरू हुन्। तिनीहरू जीवनका महान सम्पत्तिहरू हुन्। भिन्नता चाहिँ दुष्टको उपार्जनसँग हो, जुन कष्टहरू र दुःखहरू हुन्। सात पदमा भनिएको छ, बुद्धिमानको ओठले ज्ञान फैलाउँछन्, मूर्खहरूको हृदय भने त्यस्तो हुँदैन। अनि आठ पद, दुष्ट मानिसको बलिदान परमप्रभुको दृष्टिमा घृणित हुन्छ, तर इमानसँग चल्नेको प्रार्थनादेखि उहाँ प्रसन्न हुनुहुन्छ। यो मूलभूत सिद्धान्त हो। दुष्ट असल गर्न सक्दैन र सही ठिक सोच्न सक्दैन। तिनीहरूको निम्ति त्यो गर्न असम्भव छ। हजुर, यही सत्यता बताउने अर्को पदको हेरौं, छब्बीस पदमा, पन्ध्र अध्यायको छब्बीस पदमा, खराब मानिसका विचारलाई परमप्रभुले घृणा गर्नुहुन्छ, तर उहाँ शुद्ध मानिसका वचनदेखि प्रसन्न हुनुहुन्छ। अनि आठ पदमा भनिएको छ, दुष्ट मानिसको बलिदान परमप्रभुको दृष्टिमा घृणित हुन्छ, तर इमानसँग चल्नेको प्रार्थनादेखि उहाँ प्रसन्न हुनुहुन्छ। तिनीहरू परमेश्वरको दृष्टिमा घृणित हुने कारण यो हो, त्यो खराब छ। भित्र पनि खराब, बाहिर पनि खराब। त्यो हरेक जग्गामा खराब छ, र जे उसले गर्छ त्यो खराब र गलत हो। समस्या यो हो कि उसले नम्रतामा आउन सिकेको छैन। उसको गुमेको निन्दित अवस्थालाई थाहा गर्दै र उद्धारको निम्ति ख्रिष्ट प्रभुका आउने कामको सिकेको छैन। भनिएको छ, दुष्ट मानिसको बलिदान परमप्रभुको दृष्टिमा घृणित हुन्छ। कुनै मानिस धार्मिक हुन सक्छ, उनी मण्डलीमा जान्छ र हरेक कर्मकाण्डका धार्मिक कृत्यमा भाग लिन्छ औपचारिक रूपमा, तर जहाँसम्म परमेश्वरसँगको सम्बन्धमा सवाल छ, यसको कुनै महत्व छैन। म यो कुरा बुझ्न सक्दिन कि किन कोही कोही मानिसहरू सोच्दछन् कि यदि तिनीहरूले खास धार्मिक कामहरू गरे त्यसले परमेश्वरसँग तिनीहरूलाई सही सम्बन्धमा ल्याउँदछ। मित्र, हृदयको परिवर्तन हुन आवश्यक छ। परमेश्वरले बाहिर कुराको सजाउनुभन्दा पहिले भित्री भएको कुराको सजाउनुहुन्छ। उहाँ तपाईँको बाहिर सजाउने काममा चाक वा रूचि लिनुहुन्न, जबसम्म उहाँले तपाईँको जीवनमा आन्तरिक सजाउने कामको पूरा गर्नुहुन्न। नौ पदमा भनिएको छ, दुष्ट मानिसको मार्ग परमप्रभुको दृष्टिमा घृणित हुन्छ, तर धार्मिकताको पछि लाग्नेहरूलाई उहाँ प्रेम गर्नुहुन्छ। हामीले देखिसकेका छौं, परमेश्वरले दुष्टको बलिदानहरू र दुष्टको विचारहरूको गम्भीरतापूर्वक विचार गर्नुहुन्छ। अहिले हामी देख्छौ, दुष्टको चाल चलन पनि परमेश्वरको दृष्टिमा घृणित कुरा हुन्छ, तर उहाँले त्यस मानिसलाई प्रेम गर्नुहुन्छ जसले धार्मिकताको खोजी गर्छ। यो कुराको याद राखौं, पहिलो कुरन्थी एकको तीस पद अनुसार ख्रिष्ट हाम्रो निम्ति धार्मिकता बनाइनु भएको छ। अनि दस पदमा लेखिएको छ, आफ्नो मार्ग त्याग्नेले कठोर ताड़ना भोग्नुपर्छ, जसले सुधारलाई घृणा गर्छ त्यो मर्नेछ। कोही मानिसहरू तिनीहरू गलतमा छन् भन्ने कुरा सुन्न घृणा गर्दछन्। त्यहाँ कोही मानिसहरू छन् जो कुनै प्रकारको सल्लाह अर्थीको ग्रहण गर्दैनन्। त्यसपछि हृदय भागमा आउँ, हामीले देख्यौं जिब्रोको बारेमा, अब हामी देख्छौं हृदयको बारेमा। एघार पदमा लेखिएको छ, मृत्यु र विनाश परमप्रभुको सामुन्ने खुलस्त छन् भने मानिसको हृदय झन कति खुलस्त होला। हिब्रूहरूलाई लेखिएको पावलको पत्रले हामीलाई भन्दछ, हिब्रू चारको तेह्र पदमा, अनि सृष्टिको कुनै वस्तु उहाँको नजरबाट छिपेको छैन, तर जसलाई हामीले हिसाब बुझाउनु छ उहाँको आँखाको सामने सबै थोक नाङ्गा र खुला छ। परमेश्वर हृदयका इरादाहरू र विचारहरूको जान्नेवाला हुनुहुन्छ। पाताल चाहिँ अधलोक हो, जुन अदृश्य संसार हो जुन हामी कसैले पनि देखेका छैनौं। अनि यसको बारेमा संसारको मानिसले विश्वास गर्दैन कि यसको अस्तित्व छ। हजुर, यो अधोलोक पनि परमेश्वरको सामने खुला छ। केवल परमेश्वरले मात्र त्यो अदृश्य संसारलाई आफ्ना सन्तानहरूलाई वास्तविक बनाउन सक्नुहुन्छ जुनले उसलाई जीवनको सत्य दृष्टिकोण दिन्छ। संसारिक मानिसको परमेश्वरका सन्तानहरू भन्दा जीवनको दृष्टिकोण बेग्लै छ। जब हामी ती मानिसहरूसँग कुरा गर्छौं जो परमेश्वरका सन्तान होइनन्, तिनीहरूको जीवनको दृष्टिकोण र तिनीहरू कसरी सोचिरहेका छन् सो जान्ने कुरा महत्वपूर्ण छ। तर खालि परमेश्वरले मात्र अदृश्य संसारमा अर्कोपट्टि के छ सो कुराको प्रकट गराइदिनुहुन्छ। तपाईँ र म त्यो गर्न सक्दैनौ। केवल परमेश्वरको आत्माले मात्र ख्रिष्टका कुराहरू लिनु भएर ती कुराहरू हामीलाई र तिनीहरूलाई वास्तविक बनाउन सक्नुहुन्छ। प्रभु येशु ख्रिष्ट मानव शरीरमा 2400 वर्ष पहिले यो पृथ्वीमा हिँड्नुभयो। उहाँ मृत्युको ढोकामा भएर जानुभयो, तर उहाँलाई तेस्रो दिनमा जीवित बनाइयो। 40 दिन उहाँले आफैलाई आफ्नो चेलाहरू कहाँ प्रकट गर्नुभयो। त्यसपछि उहाँ महिमामा फर्किजानुभयो र हामी कहाँ पवित्र आत्मा पठाउनुभयो। केवल परमेश्वरको पवित्र आत्माले उहाँलाई हामी कहाँ वास्तविक बनाइदिनुहुन्छ। प्रभु येशूले प्रतिज्ञा गर्नुभयो कि पवित्र आत्माले मबाट प्राप्त गरेर तिमीहरूलाई देखाइदिनुहुनेछ। यो कुराको बारेमा जानकारी हुने काम अति नै महत्वपूर्ण छ। 13 पदमा लेखिएको छ, आनन्दित हृदयले अनुहार प्रसन्न पार्छ, तर हृदयको पीड़ले आत्मालाई आघात तुल्याउँछ। यो कुरा अहिले सबैलाई थाहा भएको तथ्य हो कि हँसाई, खुशी, हर्ष, प्रसन्न चित्तले मानिसको स्वास्थ्य र लामो आयु थपिदिन्छ। अनि 14 पदमा लेखिएको छ, विवेकशील हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खको मुखले मूर्खता नै रुचाउँछ। यहाँ मानिसको दिमाग शिरको भन्दा बरू हृदयको जोड़ दिइएको छ। हितोपदेशकार निश्चित ज्ञान वा तथ्यहरूको जम्मा गर्ने बारेमा त्यति धेरै कुरा गरिरहेका छैनन्, बरू आत्मिक ज्ञान, अन्तर्ज्ञान, बोधको बारेमा कुरा गरिरहेका छन्। कसैले यसलाई यसरी भनेका छन्, शुद्ध चेतना। अनि 16-17 पदमा लेखिएको छ, होहल्लाको साथ प्रशस्तै धन हुनुभन्दा थोरै धनसित परमप्रभुको भय राख्नु उक्तम हो। द्वेषले भरिएको ठाउँमा मोटो पाड़ खानुभन्दा प्रेम भएको ठाउँमा सागपातसँग भोजन खानु उक्तम हो। यसको असल उदाहरण दानियलको जीवनमा पाउँछौ। उसलाई बाबेलमा दासको रूपमा लगिएका थिए जब तिनी सानै नाबालक थिए। उसले अति नै उल्लेखनीय महान योग्यता देखाए, त्यसकारण उसलाई सरकारी सेवाको लागि बुद्धिमान मानिसहरूसँग तालिममा राखिए। उसलाई निश्चित भोजन दिनलाई आज्ञा गरिएका थिए जुन राजकीय व्यञ्जन थियो, जुनको खान उसले इन्कार गरे, किनभने त्यहाँ बाबेलमा अन्य जाति राजदरबारमा दिने भोजनहरू, विशेष गरेर मासु, परमेश्वरको व्यवस्थाद्वारा यहुदीहरूको निम्ति मना निषेध गरिएका कुराहरू थिए खानालाई। र उसले त्यो मिठो राजकीय व्यञ्जनको सट्टा साग सब्जीहरूको भोजन मागे। उसले यो यसकारणले गरे किनभने उसमा परमप्रभुको भय थियो, उसले परमेश्वरलाई सेवा गर्न चाहन्थे। मित्र, परमेश्वरले त्यस मानिसलाई अति नै महान गरी आदर गर्नुभयो। उहाँले उसलाई नबुकदनेश्वरको प्रधानमन्त्री बनाउनुभयो जो विश्वको पहिलो महान विश्व शासक थिए। जब पर्सियाले फेरि त्यो राज्य आफ्नो हातमा लियो, फेरि परमेश्वरले दानियललाई दोस्रो पर्सियन महान विश्व शासक कोरसको प्रधानमन्त्री बनाउनुभयो। परमेश्वरले आफ्ना सेवकलाई आदर गर्नुभयो। अनि 18 पदमा लेखिएको छ, गरम मिजाजको मानिसले कलह मचाउँछ, तर धैर्यवान मानिसले जय झगडा शान्त गराउँछ। यसले हामीलाई पछाडि पद एकमा लाँदछ। आफ्नो व्यवहारमा, बोलीचालमा अभद्र र कठोर मिजाजको मानिसले लडाई उत्पन्न गराउँछ। अनि 20 पदमा, बुद्धिमानी छोराले बाबुलाई हर्षित तुल्याउँछ, तर मूर्ख मानिसले आफ्नी आमालाई तुच्छ ठान्छ। पिता आफ्नो छोरामाथि गर्व गर्दछ जब उसले राम्रो राम्रो उपलब्धिहरू प्राप्त गर्दछ। यदि छोरा असफल हुन्छ र खराब हुन्छ भने तपाईँले उसको बुबाबाट उसको बारेमा एक कुरा पनि निस्केको सुन्नुहुन्न। अनि 26 पदमा लेखिएको छ, परमप्रभुले दुष्टका विचारहरूलाई घृणा गर्नुहुन्छ, तर शुद्ध मानिसका विचारहरूमा उहाँ प्रसन्न हुनुहुन्छ। हामीले पहिले देखिसकेका छौं, दुष्टको बलिदानहरू, दुष्टको चालचलनहरू र दुष्टका विचारहरू परमेश्वरको सामुन्ने घृणित कुरा हुन्। दुष्टहरू आफ्नो दुष्ट चालहरूबाट फर्किनुपर्छ, हट्नुपर्छ र परमेश्वर कहाँ आउनुपर्छ। अनि 29 पदमा लेखिएको छ, परमप्रभु दुष्टदेखि टाढै रहनुहुन्छ तर उहाँले धर्मीको प्रार्थना सुन्नुहुन्छ। पत्रुसले उही कुरा लेख्छन्, पहिलो पत्रुस 3:12 पदमा, किनभने प्रभुका आँखा धर्मीहरूमाथि लागेका हुन्छन् र उहाँका कान उनीहरूका प्रार्थनाहरूतिर खुला भएका हुन्छन्, तर प्रभुको मुहार खराबी गर्नेहरूको विरूद्धमा हुन्छ। अनि 30 पदमा लेखिएको छ, हँसिलो चेहराले हृदयलाई हर्षित तुल्याउँछ र शुभ समाचारले हड्डीलाई स्वस्थ पार्छ। म तपाईलाई भनु, वजन घटाउने असल एक तरिका खराब खबर वा कुनै खराब समाचार सुन्नु र पाउनु। अनि 33 पदमा लेखिएको छ, परमप्रभुको भयले मानिसलाई बुद्धि सिकाउँछ र आदर पाउन अघि नम्रता आउँछ। मानिसको निम्ति सिक्नुपर्ने महत्वपूर्ण पाठ परमेश्वरबाट सिक्न नम्रतामा आउनु हो। हामी सबैलाई त्यो पाठको आवश्यक छ।
को कहाँ पुग्ने अन्त के शान्ति दिने प्रभु तपाईलाई महिमा आदर भक्ति जयकार यो नै होस् मेरो जीवनको सार शान्ति दिने प्रभु यीशु
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।